الحمد لله رب العالمين والصلاة والسلام على سيد المرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله فرمان مصطفى صلى الله تعالی علیہ وآلہ وسلم ہے تم جہاں بھی ہو مجھ پر درود پڑھو کہ تمہارا درود مجھ تک پہنچتا ہے۔ صلو علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ علیہ وسلم۔ سلسلے میں خوش آمدید، مرحبا، اہلا وسہلا مرحبا، جس سلسلے کا نام ہے مدنی منو کے سوالات اور امیر اہل سنت کے جوابات۔ تو سلسلے کو اول تاخیر دیکھیے اور اس کی برکتیں حاصل کیجیے۔ آئیے سلسلے کو مزید آگے بڑھانے سے پہلے اچھی اچھی نیتیں کر لیتے ہیں کہ سلسلے میں اول تاخیر شریک رہوں گا
انشاءاللہ،
جہاں جہاں اللہ کا نام آئے گا عز و جل کہوں گا، اور جہاں جہاں پیارے آقا کا اسم گرامی آئے گا صلی اللہ تعالی علیہ وآلہ وسلم پڑھوں گا، یعنی درود پاک پڑھوں گا، ادھر ادھر نہیں دیکھوں گا، بات چیت نہیں کروں گا، اور جب جب صدا آئے گی صلو علی الحبیب تو صلی اللہ تعالی علی محمد کہوں گا۔ جی، اب بڑھتے ہیں اماد بھائی کی جانب۔ السلام علیکم ورحمۃ اللہ وبرکاتہ۔
وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ۔ خیریت سے بابو آپ؟
الحمدللہ رب العالمین علی کل حال،
ماشاء اللہ، مرحبا، خوش آمدید۔ تو بابو، ہمارا سلسلہ تو جاری ہے
جی،
اور اس میں اب ہم اچھے برے اخلاق کی طرف آ گئے ہیں۔
ٹھیک ہے،
ایک ہم نے اچھے اخلاق میں سے ایک بات بیان کی، برے اخلاق میں سے بھی ایک بات بیان کی۔ آج کا جو موضوع ہے نا وہ ہے قناعت، یہ کسے کہتے ہیں اس کو بھی سمجھے۔ مدنی من نے گھبرائے نہیں ہمارے سلسلوں سے، ہمارے ساتھ باپو ہے، ہمیں سمجھا دیں گے۔ بقدر ضرورت روزی کو کافی سمجھنا قناعت کہلاتا ہے۔ سمجھ لیجیے، سن لیجیے،
اور آسان۔
تنگ دستی ہونے اور ضرورت سے کم ہونے کے باوجود صبر کیا جائے تو اسے بھی قناعت کہتے ہیں۔ کیا معنی ہوئے؟ اس کی مثال سمجھے
جی۔
آپ کے پاس دو جوڑے کپڑے،
ٹھیک ہے،
ایک جوڑا جوتا ہے، ایک ہی جوتے کا سائز، مطلب سمجھے ایک ہی جوتا ہے، دوسرا جوتا نہیں، جوتا کا مطلب پیئر ایک ہے، یہ نہیں کہ سیدھا ایک ہے اور الٹا رہی ہے، یعنی سیدھا الٹا ملا کر ایک جوتا ہے۔ کھانے پینے کی ضرورت کی چیزیں ہیں، اس سے زیادہ نہیں، تو اس حال میں آپ کے پاس جو موجود ہے اس پہ صبر کر لیں۔
اچھا، ایک ایک
دو جوڑے ہیں یہی کافی ہے، ایک شوز ہے، کبھی صاف کرنا پڑتا ہے تو رات کو مدنی منع صاف کرتے ہیں، صبح مدرسے میں اسکول کے اندر لے کر آ جاتے ہیں۔ تو اس چیزوں کو کہ یہ جو تھوڑی لمیٹڈ، تھوڑی محدود، تھوڑی کم چیزیں ہیں، اس پہ کہے ٹھیک ہے، اللہ تعالی کا شکر ہے، اس کو کافی سمجھنا،
سبحان اللہ۔
اور یہ یاد رہے، قناعت کرنے والوں کو اللہ تعالی پسند فرماتا ہے۔ حضرت سیدنا ذوالنون مصری علی رحمۃ اللہ القوی نے فرمایا کہ جو شخص قناعت اختیار کرتا ہے وہ اہل زمانہ سے آرام پاتا ہے۔ کیا مطلب ہوئے؟ اور تمام لوگوں سے سبقت بھی لے جاتا ہے۔ آپ کے فرمان کا مطلب یہ ہے کہ جو قناعت کرتا ہے دوسروں سے امیدیں کم ہو جاتی ہیں۔ کیا بھائی، میرا دوست یہ کھا رہا ہے، مجھے کو بھی کھلا دے،
یہ امید ہے،
مجھے دے دے، یہ لے کر آ رہا ہے مجھ کو دے دے، میرا پڑوسی موٹر سائیکل پر بیٹھا یار مجھ کو بھی دے دے یار، میں بھی تھوڑا سا ایک راؤنڈ لگا کر آ جاؤں موٹر سائیکل کا، سائیکل کا، تو اب وہ سکون ہو جائے گا۔ قناعت کا کتنا پیارا فائدہ ہے، قناعت آپ نے حاصل کی، میرے پاس مثال کے طور پہ سائیکل نہیں ہے،
ٹھیک ہے،
میں پیدل ہوں، میرے پاس سائیکل ہے، موٹر سائیکل نہیں ہے۔ اب وہ جو شخص، یعنی یہ کہ اللہ تعالی نے جتنا دیا، جو دیا بس ٹھیک ہے، بہت ہے، یہ دین بنائے گا، تو اب سائیکل والا جو ہے نا موٹر سائیکل والے کو نہیں دیکھے گا، سائیکل والا دیکھے گا یہ دیکھو یہ پیدل جا رہا ہے، اس کے پاس سائیکل بھی نہیں ہے۔ تو اب دل اس کا مطمئن ہو جائے گا۔ अब वो मोटरसाइकिल वाले को देखेगा, गाड़ी वाले को देखेगा, यार इसके पास गाड़ी भी है, मोटरसाइकिल भी है, मोबाइल भी है, ये नहीं, आपके पास जो है अल्लाह ताला ने वो भी तो नेमत दी है,
सुभान अल्लाह,
दोनों हाथ भी दिए, दोनों पांव तो दिए, अगर पैदल वाला है तो दो पांव तो है, उसको देखे जिसके पास पांव नहीं है, तो कनाअत में जो चीज जितनी मिली है उतनी पर राजी हो जाए। प्यारे मदनी मुन्नो, कनाअत के लिए अपना जहन बना लीजिए, इस बात को आप इस तरह समझे कि जिसका माल जितना ज्यादा होगा बरोजे कयामत उसका हिसाब किताब भी उतना ही ज्यादा होगा। भाई ये भी दिया, आपके पास मोबाइल था मोबाइल का हिसाब दीजिए, आपके पास घड़ी थी घड़ी का हिसाब दीजिए, आपके पास लैपटॉप था लैपटॉप का हिसाब दीजिए, आपके पास आईपैड था आईपैड का हिसाब दीजिए। तो इस तरह ज्यादा मालो दौलत वाले को कल बरोजे कयामत दुश्वारी का सामना होगा, जबकि कम माल वाले लोग जल्दी जल्दी हिसाबों किताब से फारिग हो जाएंगे। लिहाजा हिसाब कयामत से खुद को डराइए, इससे भी कनाअत इख्तियार करने पर भरपूर मदद मिलेगी, यानी जो अल्लाह ने दिया मैं इस पे राजी हूँ।
तो हर हाल में अल्लाह ताला का हमें शुक्र अदा करना है। और जैसे किसी के पास मोबाइल है, वैसे बच्चों के पास होना नहीं चाहिए, लेकिन अगर किसी के पास मोबाइल है आप उसको देखें, जब उसका मोबाइल टूट जाता है या खो जाता है या इधर हो जाता है, उसका मुंह भी लटक जाता है, ठीक है, उसकी जो साइकिल है अच्छी चीज अच्छी सी साइकिल है उसकी, और उसकी साइकिल में कोई नुक्स हो जाए कोई नुकसान हो जाए उसका फिर मुंह लटक जाता है। तो भाई जो अब इस किस्म की चीजें हैं ना, जब वो चली जाती हैं तो दुख भी ज्यादा होता है। अब जिसके पास है ही नहीं, मोबाइल ही नहीं है, साइकिल ही नहीं है, पैदल आना जाना है, तो उसको टेंशन भी नहीं होती। अब आप इसकी मिसाल यूं समझें कि आपकी जो जूते हैं आपकी चप्पलें हैं अब अच्छी हो, अच्छी क्वालिटी की हो, अच्छी हो, महंगी हो, तो आप उसको जो है बार बार ऐसी जगह रखेंगे, महफूज जगह पे रखेंगे, और बार बार निगाह भी जा रही होंगी, इससे बात करेंगे तो निगाह हाँ जूते हैं, तो उससे भी बातचीत करेंगे तो आपकी जो दिल जो है ना आपका जूतों की तरफ रहेगा। अब किसी की चप्पलें ही ऐसी हैं, गुजारा चल रहा है, गुजारा हो रहा है, तो उसको इतनी टेंशन नहीं होती है। और जब ऐसी कोई नेमत होती है वो चली जाती है जिसकी कोई इतनी अहमियत नहीं होती, तो फिर दुख भी इतना ज्यादा नहीं होता। अव्वल तो वो जाती नहीं है, और अगर चली भी जाओ तो अपना सस्ता ज्यादा, चले गए तो क्या हुआ। तो ये जितनी नेमतें बढ़ेंगी तो समझ लें एक तरीके से टेंशन भी बढ़ेगी। तो प्यारे मदनी मुन्नो, जब नेमतें बढ़े तो हमें अल्लाह ताला का शुक्र अदा करना चाहिए। अम्मी अब्बू ने दिया उनका भी शुक्रिया अदा कीजिए, और अल्लाह तबारक व तआला का भी शुक्र अदा कीजिए। जी मदनी,
आपको अब दिखाते हैं एक मदनी गुलदस्ता।
माशाल्लाह,
मेरा नाम मोहम्मद दानिश अतारी है, मदरसा मदीना फजल मदीना फतेहपुर से क्याला कश्मीर से। अल्हम्दुलिल्लाह अज़्ज़ा वजल, मैं जब से मदरसा मदीना में दाखिल हुआ हूँ, पांच नमाज तहज्जुद अशराक़ो चाश वल्देन के हज चुमना मदनी एहकामात पर अमल करने की शहादत मिलती है मुझे। घर से ये भाज कम मिलता है, अच्छी अच्छी चीजें चिंगम लॉलीपॉप बिस्कुट देख कर मुँह में पानी आ जाता है, क्या करूँ वजाहत फरमा दे।
ये खर्च कम मिलता है गुर्बत, तो गरीबों के घरों के तो बच्चे ज्यादातर मदारिस में जामियातुल मदीना में और आलिम दीन बनने की तरफ ज्यादातर गरीब लोगों का रुझान होता है। मालदार तो मिशनरीज स्कूल होती है, पता नहीं कौन कौन सी स्कूल होती है गैर मुस्लिमों के स्कूल्स में, ये माजल्ला हमारे यहाँ आला मानी जाती है, हालांकि घटिया ही है, इनमें ईमान के खतरात होते हैं, इनमें दाखिल कराने पर फख्र महसूस करते हैं। तो गरीब हो जाओ कुरान पढ़ाओ, या गरीबों जैसे बन जाओ और बच्चों को कुरान पढ़ाओ, हिफ्ज कुरान कराओ, इल्म दीन पढ़ाओ, आलिम दीन बनाओ, मुफ्ती इस्लाम बनाओ। कि हकीकी मालदार ये लोग हैं, कयामत में मालदार शफात नहीं करेंगे, उलमा शफात करेंगे। कयामत में ये एजुकेटेड पढ़े लिखे जिसको कहते हैं ना दुनिया में, ये शफात नहीं करेंगे, हाफिज कुरान शफात करेंगे। यानी वो पढ़ाई की वजह से नहीं करेंगे। अब कोई पढ़ा हुआ है अंग्रेजी वगैरह और वाकई वो अल्लाह का नेक बंदा भी है साथ साथ में, वो शफात करे वो दूसरी एक बात है, तो मुस्तस्नियात तो होते ही हैं। लेकिन जो जनरल बातें वो कर रहा हूं कि मालदार जो है वो अपने माल की वजह से शफात नहीं करेगा, आलिम दीन अपने इल्म दीन की वजह से शफात करेगा। आलिम को रोका जाएगा कयामत के रोज, ठहरो शफात करो। और आलिम तो वो खुशनसीब फर्द है कि कयामत के रोज जन्नत में चले जाएंगे ना, जन्नत में भी आलिम की जरूरत पड़ेगी लोगों को। جنتیوں کو. وہ اس طرح کہ اللہ تعالیٰ کا حکم ہوگا مانگو کیا مانگتے ہو, تو یہ علماء سے مشورہ کریں گے کیا مانگے, حضرت آپ بتائیں کیا مانگے, تو علماء بتائیں گے کہ یہ مانگو وہ مانگو, حدیث پاک کا مضمون ہے. تو عالم کی بول بالا ہے, سرمایہ دار کی بول بالا نہیں ہے. وزرا کی اور پرائم منسٹر یا پریزیڈنٹ یا بادشاہ یا وزیر یا مل آنر یا کارخانے دار ان لوگوں کی نہیں ہے, مطلب وہاں چاندی چاندی عالم کی ہے. عالم کی بول بالا, عالم کی وہاں عید ہوگی. عالم لوگ عالم کے پیچھے ہوں گے, مالداروں کے پیچھے نہیں ہوں گے. تو آج بھی مالداروں کے پیچھے مت گھومو, ان لوگوں کی خوش آمدیں مت کرو, اللہ تعالیٰ کی بارگاہ میں جھکے رہو, محبوب کے قدموں سے لگے رہو, سارے مسائل حل ہوتے رہیں گے انشاءاللہ. لیکن وہ مالدار اچھا ہوتا ہے کہ جو اپنے مال کا اس کا 100% حلال مال ہو اور اس کے 100% حقوق واجبہ ادا کرتا ہو, غریبوں پر رحم کرتا ہو, غریبوں کی خدمت بھی کرتا ہو, نیک نمازی پرہیزگار روزے دار ہو, تو بے شک وہ مالدار برا نہیں ہے. میں تو جنرل بات کی کہ آج کل جنرلی مالداروں کے پاس جس طرح کا مال ہوتا ہے اور جس طرح کا انداز ہوتا ہے, یہ ہر مالدار خود غور کر لے, اگر مجھے سن رہا تو غصہ کرنے کے بدلے اپنے اوپر غصہ کرے اگر اپنے اندر کوئی خرابی ہے. تو خرابی نہیں ہے تو میں آپ کو کہہ بھی نہیں رہا ہوں برا بھلا, میں کیا برا بھلا کہوں گا, میں تو شیطان کو برا بھلا کہتا ہوں, نفس امارہ کو برا بھلا کہتا ہوں کہ یہ ہمیں برا کر دیا ہے تو اس لیے ہم برے بن گئے, تو برے والے کہے جا رہے ہیں, اللہ ہم کو اچھا کر دے. صلو علی الحبیب صلی اللہ تعالی علی محمد.
میرے
والے
سے سوال یہ ہے کہ اس مہینہ اللہ تعالیٰ بڑی رحمت نازل فرماتا ہے, تو ہمارے والدین کو ہمارے لیے کتنی جیب کی خرچی پڑھانی چاہیے؟
رحمت سے جیب کی خرچی کا کوئی تعلق نہیں ہے. آپ کو چاہیے کہ اپنے والدین سے رمضان شریف میں خرچی کم لیں. آسانی ہے نا, رمضان میں رحمتیں بڑھ رہی ہیں, گناہ معاف ہو رہے ہیں, مغفرتیں ہو رہی ہیں, تو پیسے جب اولاد مانگے گی تو والدین کو تھوڑا ٹینشن ہوتا ہے نا, تو آپ بھی ٹینشن میں کمی کریں والدین کے کہ اب رمضان شریف میں مجھے خرچی آدھی کر دو. واللہ تعالی اعلم ورسولہ اعلم عز و جل و صلی اللہ تعالی علیہ وآلہ وسلم صلو علی الحبیب صلی اللہ تعالی علی محمد.
جی سبحان اللہ ماشاء اللہ عز و جل. آپ نے پہلے والے مدنی گلدستے میں بات دیکھی کہ ہمارے جو مدرسۃ المدینہ کے مدنی منے ہیں ماشاء اللہ عز و جل نمازوں کا اہتمام رکھتے ہیں, ساتھ ساتھ جو ہے وہ نوافل بھی ادا کرتے ہیں, نماز تہجد بھی پڑھتے ہیں اور والدین کے ہاتھ بھی چومتے ہیں, تو بڑے اچھے انداز سے ہمارے مدرسۃ المدینہ میں تربیت دی جاتی ہے, جامعۃ المدینہ میں تربیت کی جاتی ہے. جیسے کہ میں آپ کو ایک بات بتاتا ہوں کہ ایک مدرسۃ المدینہ میں ایک 6 سالہ مدنی منا تھا, اب قاری صاحب نے بتایا کہ بھئی نماز تہجد ادا کریں. اب نماز تہجد, اب یہ اگر ہم آپ سے معلوم کریں, مدنی چینل کے ناظرین سے معلوم کریں, تو بہت کم لوگوں کو معلوم ہوگا کہ نماز تہجد کا وقت کب ہوتا ہے. اب قاری صاحب نے بتایا کہ بھئی نماز تہجد ادا کریں, اب مدنی منوں کا ذہن تو بنا کہ نیت کی کہ انشاءاللہ تعالی ادا کریں گے, لیکن نماز تہجد شاید آپ کے بھی ذہن میں ہو کہ نماز تہجد کتنے بجے ہوتی ہے, تو کسی کے ذہن میں 2 ہو, کسی کے ذہن میں 3, کسی کے ذہن میں 4 کے نماز تہجد جو ہے اس وقت ادا کی جاتی ہے. اب مدنی منوں کو بتایا قاری صاحب نے کہ نماز تہجد یہ عشاء کی نماز پڑھ کر آپ سو جائیے. اب آپ بھی سنتے جائیے نماز تہجد کا وقت کیسے ہوگا, کہ عشاء کی نماز پڑھ کے سو جائیے, اب اٹھ کر جو آپ نفل نماز پڑھیں گے وہ نماز تہجد ہے. ابھی چھوٹا سا مدنی منا تھا 6 سال کا, اس نے سنا کہ اتنا آسان, تو اس نے سوچا قاری صاحب اگر ہم نے 7:30 بجے نماز عشاء ادا کر دی اور ہم 8 بجے سو گئے, اب 5 منٹ سوئیں یا 1 منٹ سوئیں, اب اٹھ کر جو بھی نماز پڑھیں گے وہ نماز تہجد ہوگی نفل نماز. تو کہا سمجھ جی. اب مدنی منع نے ذہن بنا لیا کہ مجھے نماز تہجد ادا کرنی ہے. اب نماز تہجد کتنے بجے ہو سکتی ہے, یہ 8 بجے بھی ہو سکتی ہے, یہ 8:30 بجے بھی ہو سکتی ہے, لیکن مدنی منع نے یہ سوچا کہ اگر میں سو گیا تو اٹھوں گا کیسے. مدنی منوں کا یہ معاملہ بڑا پریشانی والا ہے, اگر یہ سو جائے نا تو ان کو اٹھانا کتنا مشکل ہے, یہ اپنے وقت پر ہی اٹھتے ہیں. اب مدنی منا یہ سوچنے لگا کہ اگر میں سو گیا تو اٹھوں گا کیسے. بہرحال جب وہ گھر گیا تو یہ کہ سب کے بستر لگتے ہیں, सबका एक अलग अलग बिस्तर लगते हैं कि इधर भाईजान सोएंगे, इधर बाजी सोएंगे, इधर अम्मी अब्बू सोएंगे, तो एक अलग अलग सबके एक बिस्तर लगाए जाते हैं। तो मदनी मुन्ने ने एक नियत कर ली कि मुझे नमाज तहज्जुद अदा करनी है, ईशा की नमाज पढ़ ली। वक्त हो रहा है, 9 बज रहे हैं। तो अब्बू ने मालूम किया, बेटा आपने सोना नहीं है? तो क्या भाईजान कब आएंगे? बोला वो अपने वक्त पर आ जाएंगे, आप जाएं जाके सो जाएं। अब ये जो छोटा मदनी मुन्ना था ये जाकर अपने बड़े भाई के बिस्तर पे सो गया। अब लेटा सो गया, अब ये सोया, अब ये कि कुछ का भी मिजाज होता है ना कि अपने अपने बिस्तर पे सोना है। अब जब बड़े भाईजान आए तो उन्हें देखा कि बिस्तर पर जो है उनकी जगह पर जो है छोटा भाई सो रहा है, तो उठाया, बोले उठो अपनी जगह पे जाके सो। तो जब वो उठा तो उसके लिए तहज्जुद का वक्त था। अब उस मदनी मुन्ने ने वुजू किया, भाईजान तो आके सो गए, लेकिन उस मदनी मुन्ने ने वुजू किया, वुजू करने के बाद 2 रकात नमाज नफिल अदा कर ली, तो उसने तहज्जुद अदा कर ली। कारी साहब दूसरे दिन, अगले दिन मदरसा लगा, कारी साहब ने जहां भी किस किस ने नमाज अदा करी, तो 6 साल या 7 साल जो मदनी मुन्ना था उससे मालूम कि आपने भी नमाज अदा की है तहज्जुद। जी कारी साहब, कैसे अदा किए? पूरा वाकया सुनाया, किस तरह भाई के बिस्तर पे सो गया, भाईजान ने उठाया, वो तो आगे सो गए लेकिन मैंने नमाज तहज्जुद अदा कर ली। तो अपने मदनी मुन्नों को दावत इस्लामी के मदनी माहौल से वाबस्ता रखें। जैसा गुज़िश्ता दिनों मदनी मुज़ाकरे के अंदर एक ऐसा मदनी मुन्ना आया जिसने माह रबीउल नूर शरीफ में 10 रबीउल नूर शरीफ थी और उसने पूरे लगातार, उम्र कितनी थी उसकी 7 साल, उसने पूरे 10 के 10 रोजे रखे, 12वीं का भी रखा होगा, 11वीं का भी रखा होगा। तो ये मदरसतुल मदीना में तरबियत दी जाती है। तो आप भी अपने मदनी मुन्नों को मदरसतुल मदीना से वाबस्ता कीजिए, दारुल मदीना से वाबस्ता कीजिए, जामियतुल मदीना से वाबस्ता कीजिए।
जी तहज्जुद वाले वाक्य में 2 मदनी पुल है।
जी,
एक तो तहज्जुद का जो है ना वक्त, वो तो आपने बिल्कुल दुरुस्त बयान किया है, लेकिन तहज्जुद का जो मुस्तहब वक्त है, अफजल वक्त है, बेहतर वक्त है, वो रात के आखिरी वक्त
पहर में,
तो फजर की नमाज से पहले। और इस्लामी बहनों के लिए भी ये मुस्तहब है कि वो फजर अव्वल वक्त में अदा करें। तो अमीर अहले सुन्नत इनको मदनी मशवरा देते हैं कि ये तहज्जुद के वक्त में उठें, तहज्जुद पढ़ें और जैसे फजर का वक्त शुरू हो जाए फजर पढ़ लें, ताकि फजर अव्वल वक्त में हो, ये भी मुस्तहब है, तहज्जुद का पढ़ना भी है, तो दोनों काम हो जाए। अच्छा, दूसरी बात ये कि देखें, ये तो इनके भाई थे, इन्होंने आकर इनको उठा दिया,
ठीक है,
और अगर भाई जान जो है वो फुल कोई तरकीब में हो, हर शख्स का अपना मिजाज होता है भाई, मेरी चीज पर
भाई वो मदनी मुन्ना भी मिजाज समझता है ना कि कौन उठा देगा कौन नहीं उठाएगा।
तो हर मदनी मुन्ना इस पर कयास ला करे, फिर कोई उठाने वाला किसी और स्टाइल से उठा देगा तो बड़ा मसला होगा। तो जहां अंडरस्टैंडिंग हो, मसलन अम्मी के बिस्तर पर सोए तो नॉर्मली अम्मी ने तो मोहब्बत से ही उठाना है, अगर उठाना है, वरना हो सकता है, वरना तो ये हो सकता है कि अम्मी उसके बिस्तर पर सो जाए। तो बहरहाल जहां पर ऐसी चीजों, वह अंडरस्टैंडिंग को भी देखा जाए।
भाई ये है ना कि इस वाक्य से हमें ये भी तो मिलता है कि मदनी मुन्ने नमाज तहज्जुद कैसे अदा की। अब अगर आप अदा करना चाहते हैं तो आपको अलार्म लगाइए, आपके घर का क्या माहौल है उसको देखते हुए नमाज तहज्जुद अदा करनी है, या अब्बू अदा करते हैं तो अब्बू से कहिए अब्बू आप भी पढ़ लीजिएगा तो मुझे भी उठा दिएगा, तो इस तरह भी मदनी माहौल बन सकता है। तो अपने घर में अच्छा माहौल बनाइए। जी मदनी गुलदस्ता तो हुआ, अब क्या मजीद आप दिखा रहे हैं?
अब जो है वो अगला जो हमारा मौजू है वो है हुब्बे दुनिया, दुनिया की मोहब्बत। अच्छा, इमाम गजाली रहमतुल्लाहि तआला ने इहयाउल उलूम, यानी आपकी किताब है। इमाम गजाली कौन है? ये जो जितने हमारे अच्छे बुरे अखलाक के मौजूआत चल रहे हैं, इन अखलाक को जानने के बहुत बड़े इमाम, बहुत बड़े आलिम है। आपने अपनी बहुत बड़ी किताब है, आपकी हियाउल उलूम बड़ी ही अहम किताब है, जिसमें ये अखलाकियात के बाद बहुत अच्छे अंदाज से बयान किए गए हैं। उसमें ये लिखते हैं, दुनिया की वो मोहब्बत जो आखिरत के नुकसान का बाइस हो बुरी है, यानी जो दुनिया से मोहब्बत की जाए उससे आखिरत खराब होती हो वो अच्छी नहीं है। आखिर बालिग मुसलमान पर दिन भर में 5 वक्त नमाज अदा करना फर्ज है, जो बड़े हो जाते हैं उनके 5 वक्त नमाज जो है वो फर्ज है। अब ऐसे में अगर कोई अपने दुनियावी कामों में इतना मसरूफ हो जाए और इनमें इतनी दिलचस्पी ले कि नमाज का ख्याल ना रहे, तो ये मोहब्बत दुनिया की है और दुनिया में दिलचस्पी है, ये अच्छी नहीं है। नूर वाले आका सल्लल्लाहु तआला वसल्लम ने फरमाया, दुनिया की मोहब्बत हर बुराई की जड़ है, हर बुराई की जड़ दुनिया की मोहब्बत है। तो प्यारे मदनी मुन्नो, जो सिर्फ अपनी दुनिया को प्यार करने में लगा रहा, इसकी आखिरत को नुकसान हो सकता है, और जो अपनी आखिरत को प्यारा रखे اس کی دنیا میں آزمائش تو آ سکتی ہے, مصیبت آ سکتی ہے. یہ نہیں کہ میں نے امامہ مان لیا ہے, میں نماز پڑھ رہا ہوں تو اب مجھے کوئی تکلیف نہیں آنی چاہیے, مجھے بخار بھی نہیں ہونا چاہیے, مجھے نزلہ بھی نہیں ہونا چاہیے, مجھے چوٹ بھی نہیں لگنی چاہیے. یہ نہیں. دنیا کو اگر آپ نے چھوڑ کر دین کا کام کر رہے تو اس میں آزمائشیں تو آ سکتی ہیں, مگر اللہ تعالی کی رحمت سے امید ہے کہ آخرت کی نہ ختم ہونے والی زندگی میں راحتیں, آسانیاں, رحمتیں اور نعمتیں ہی نعمت ہوں گی اللہ کے فضل و کرم سے. اور یہ ایسی نعمتیں ہوں گی جو کبھی ختم نہیں ہوگی. آپ کی ایسی ختم ہو جاتی ہے, آپ کی گاڑی ہے وہ بھی آخر خراب ہو ہی جاتی ہے, آپ کا نیا کپڑا آخر خراب ہو ہی جاتا ہے, پرانا ہو ہی جاتا ہے, لیکن ایسی نعمتیں ہیں جنت میں, ایسی اعلیٰ نعمتیں ہیں, اتنی پیاری نعمتیں جو ختم ہی نہیں ہوں گی. اور عقل مند کون ہوگا؟ تو عقل مند وہی ہے جو باقی رہنے والی, دیر تک رہنے والی, ہمیشہ رہنے والی نعمتیں اور آخرت کے لیے کوششیں کرے اور ختم ہو جانے والی عارضی, ناپائیدار اس دنیا پہ تکلیفیں برداشت کرے. ایک سوال ذہن میں آ سکتا ہے کہ دنیا کی محبت ہم دل میں سے کیسے نکال سکتے ہیں؟ امام ابو منصور ماتریدی علیہ رحمت اللہ القوی, یہ بزرگ ہے,
ٹھیک ہے,
فرماتے ہیں بہار شریعت یہ بڑی اعلیٰ کتاب ہے, مسائل اس کے اندر آپ سمجھے طرح طرح کی ہماری زندگی, یعنی ہم اگر انسان بننا چاہتے ہیں نا تو بہار شریعت پڑھنی چاہیے. ٹھیک ہے, مدنی منع نہیں پڑھ پائیں گے, ذہن میں ہونا چاہیے. آج بہار شریعت کا نام لے 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 کر کل ایک وقت آگا کہ آپ پڑھ بھی لیں گے. تو آپ فرماتے ہیں جود و احسان یعنی سخاوت اور بھلائی کرنے سے دنیا کی محبت دور ہوتی ہے. دوسرے کے ساتھ اچھا رویہ کرنا, بھلائی کرنا, احسان کرنا, ایک تو ہے کہ پیسے کسی کو دے دینا, ٹافی دے دی, کھانے پینے کی چیز دے دی, تو چھوٹے بچے بھی چھوٹے بچوں کے ساتھ یہ کام نہیں کر سکتے. آج جو مدنی منا بڑا ہو گیا ہے, 15 سال کی عمر کے مثال کے طور پہ, وہ مدنی منع اپنے چھوٹے بھائی کو یا اپنے کزن کو کوئی چیز دیتے ہیں تو اس میں حرج نہیں ہے, اور بڑوں کو دیتے ہیں یا بڑے ان کو دیتے ہیں تو اس میں حرج نہیں ہے. بالکل جو چھوٹے ہیں وہ آپس میں اپنی چیزیں دے نہیں سکتے, تو ایک دوسرے سے بھلائی کرنا, اچھا پیش آنا, اس سے دنیا کی محبت کا خاتمہ ہوتا ہے. تو آپ کو مدنی گلدستہ نہ دکھاؤں میرے سنت کا؟
جی جی ضرور دکھائیے.
مدراسہ پر مدینہ آن لائن سے پڑھتی ہوں, میں دبئی میں رہتی ہوں, بابا جان کی بارگاہ میں میرا سوال یہ ہے, ہماری یہاں یہ شعر پڑھا جاتا ہے, حبِ دنیا سے بچا مولا, حبِ دنیا کوئی گندگی چیز سے اسے کیسے بچا جائے؟
حب یعنی محبت, تو حب دنیا یعنی دنیا کی محبت, تو وہ دنیا خراب ہے, بری چیز ہے کہ جو آخرت کے لیے نقصان دہ ہو. اور جو دنیا کا معاملہ آخرت کے لیے فائدہ مند ہوتا ہے تو وہ دنیا بری نہیں ہے, وہ اچھی ہے. مثال کے طور پر ماں باپ دنیا میں ہے, ماں باپ کی خدمت کرنا ٹھیک ہے, دنیاوی طور پر ان کو خوش کرنا صحیح, لیکن چونکہ اس میں آخرت کا فائدہ ہے یہ برا نہیں ہے, بری چیز نہیں ہے. اس حد تک اس معاملے میں دنیا تجارت دنیا ہی میں کی جاتی ہے, لیکن وہ تجارت بری نہیں ہے کہ جس کے ذریعے بندہ خود اپنے آپ کو محتاجی سے بچا کر سوال سے بچائے کہ دوسروں کے آگے ہاتھ پھیلانا نہ پڑے, ماں باپ کی بال بچوں کی جائز طور پر خدمت کرے, ان کی پرورش کرے, اللہ کی راہ میں غریبوں کی مدد کرے, اس کے ذریعے حج و عمرہ کرے, مسجدیں بنائے, مدارس کی تعمیر کرے, نیک کاموں میں, جائز اور نیک کاموں میں اخلاص کے ساتھ خرچ کرے, تو اس طرح کی دنیا بھی بری نہیں ہے. نیکی کی دعوت مکتبۃ المدینہ کی جو کتاب ہے اس میں لکھا ہے دنیاوی اشیاء کی 3 قسمیں. نمبر 1 وہ دنیاوی چیزیں جو آخرت میں ساتھ دیتی ہیں اور ان کا نفع موت کے بعد بھی ملتا ہے. ایسی چیزیں صرف دو ہیں، علم اور عمل. عمل سے مراد ہے اخلاص کے ساتھ اللہ کی عبادت کرنا، اور دنیا کی یہ قسم محمود یعنی بہت عمدہ ہے. نمبر دو، وہ چیزیں جن کا فائدہ صرف دنیا تک محدود رہتا ہے، آخرت میں ان کا کوئی پھل نہیں ملتا، جیسے گناہوں سے لذت حاصل کرنا، جائز چیزوں سے ضرورت سے زیادہ فائدہ اٹھانا، مثلا زمین، جائیداد، سونا چاندی، عمدہ کپڑے اور اچھے اچھے کھانے کھانا. اور یہ دنیا کی مذموم یعنی قابل مذمت قسم میں شامل ہیں. نمبر تین، وہ چیزیں جو نیکیوں پر مددگار ہوں، جیسے ضروری غذا اور ضروری کپڑے وغیرہ. یہ قسم بھی محمود یعنی عمدہ ہے، اچھی ہے، لیکن اگر محض دنیا کا یعنی صرف دنیا کا فوری فائدہ اور لذت مقصود ہو تو اب یہ دنیا مذموم یعنی قابل مذمت کہلائے گی. صلوا علی الحبیب صلی اللہ تعالی علی محمد.
تو پیارے پیارے مدنی منوں اور مدنی منیوں، نیت کیجئے کہ جو امیر السنت دامت برکاتہم العالیہ نے ہمیں مدنی پھول عطا فرمائے، انشاءاللہ عزوجل ان مدنی پھولوں پر عمل کریں گے انشاءاللہ عزوجل. اب ہمارے سلسلے کا وقت بھی اختتام ہوا. اللہ عزوجل ہمارے اس آج کے سلسلے کو اپنی بارگاہ میں قبولیت کا درجہ عطا فرمائے، اور جس انداز سے شیخ طریقت امیر السنت چاہتے ہیں اس انداز سے ہمیں سلسلے کرنے کی توفیق عطا فرمائے. آمین. بجاہ نبی الامین صلی اللہ تعالیٰ علیہ وآلہ وسلم، ہم آخر میں آپ کو ایک بہت دلچسپ مدنی گلدستہ بھی دکھاتے ہیں. آئیے اپنے عزم کا اظہار کرتے ہیں اور سلسلے کو بھی اختتام کریں گے. غیبت کے خلاف جنگ جاری رہے گی، نہ غیبت کریں گے نہ غیبت سنیں گے انشاءاللہ عزوجل. شیطان کے خلاف جنگ جاری رہے گی انشاءاللہ عزوجل. صلوا علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ علیہ وسلم.
حکایت.
بسم اللہ الرحمن الرحیم. حضرت علامہ قرطبی رحمت اللہ تعالی علیہ فرماتے ہیں، میں اندلس قرطبہ میں تھا، کچھ دشمن میرے پیچھے لگ گئے، میں کسی طرح بھاگ نکلنے میں کامیاب ہوا اور ایک کھلے میدان میں جا پہنچا. کچھ ہی دیر میں دو گھوڑے سوار میری تلاش میں آتے دکھائی دیے. کوئی چھپنے کی جگہ تو تھی نہیں، ایک نچان والی جگہ پر میں بیٹھ گیا اور سورہ یاسین شریف کی تلاوت کرنی شروع کر دی.
یاسین والقرآن الحکیم انک لمن المرسلین علی صراط مستقیم.
دونوں گھوڑے سوار میرے قریب سے ہو کر گزر گئے، مجھے نہ دیکھا، پھر پلٹ کر آئے اور اب وہ واپس میں گفتگو کر رہے تھے کہ ابھی تو یہ نظر آئے تھے اور آن کی آن میں یہ نظروں سے غائب کیسے ہو گئے، ہو نہ ہو یہ شخص جو ہے کوئی جن ہوں گے. الحمدللہ یوں دشمنوں کی نظر سے اوجھل رہے، چھپے رہے اور حفاظت ہو گئی. یاسین شریف کی برکت بھی سامنے آئی اور یہ بھی پتا چلا کہ خدا رکھے اس کو کون چکھے. جب بھی مصیبت آئے تو ظاہری اسباب بے شک اختیار کیے جائیں، لیکن اللہ تعالی کا پاک کلام بھی پڑھا جائے، دعا بھی مانگی جائے، درود شریف بھی پڑھا جائے. صلو علی الحبیب صلی اللہ تعالی علی محمد. مدنی چینل دیکھتے رہیے.
ہم کرتے ہیں سوال امیر اہل سنت.